समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, नेपाल आफैमा प्राकृतिक स्रोत साधन सौन्दर्य र जैविक विविधतामा विश्वमै अतुलनीय छ। सर्वोच्च शिखर सगरमाथादेखि तराईका समतल फाँटहरू बीच फैलिएको यो अनुपम प्राकृतिक विविधतालाई संरक्षण एवं तीनै स्रोतको व्यवस्थित र समुचित दोहनबाट आधुनिक युगमा पूर्वाधार विकासको लक्ष्य हासिल गर्न सकिन्छ। एकातिर संरक्षण र अर्कोतर्फ दोहन, यी दुई परस्पर मान्यतालाई लिएर यो साता नयाँ सिराबाट बहस शुरू भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले विशेष गरी छिमेकी देशमा ढुंगा, माटो, गिटी जस्ता प्राकृतिक उपजको निकासी मार्फत देशको व्यापार घाटा कम गराउने नीति लिएपछि यसको पक्ष र विपक्षमा मतहरू व्यक्त भएका छन्। अन्तर्सम्वादमा आज हामी यसै विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं। हामीसँग दुईजना अतिथि सम्वादका लागि प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सर्वप्रथम वन, वनस्पति, वन्यजन्तु र वातावरणका विषयमा अध्ययन अध्यापन गराउँदै आउनुभएका विषयविज्ञ डाक्टर विनोद भट्ट हामीसँग हुनुहुन्छ। नमस्कार डाक्टर साहब, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा।
हजुर नमस्कार।
यसै गरी नेपाल वातावरण पत्रकार समूह नेफेसका अध्यक्ष एवं वरिष्ठ पत्रकार कस्मोस विश्वकर्मा पनि हाम्रो संवादमा हुनुहुन्छ। कस्मोसजी नमस्कार, स्वागत छ रेडियो नेपालमा।
नमस्ते, नमस्ते,
धन्यवाद। अब विषयवस्तु जाहेर नै छ, हामी यो साता प्राकृतिक स्रोतहरूको दोहन गर्न हुन्छ या हुँदैन, यी दुवै पक्षमा मतहरू जाहेर भएका छन्। सरकारले बजेट मार्फत हाम्रो व्यापार घाटा कम गराउन प्राकृतिक स्रोतको दोहन गर्ने जुन प्रस्ताव अगाडि ल्याएको छ, यसमा विभिन्न मतहरू छन्, यिनै विषयमा छलफल गरौं। म सबभन्दा पहिले डाक्टर विनोद भट्टसँग प्रश्न गरौं। डाक्टर साहब, अब जसरी मतहरू अभिव्यक्त भएका छन् नि, पक्षमा होस् या विपक्षमा होस्, वातावरण सबैको सरोकारको विषय हो र अहिलेको विश्वमा वातावरणीय प्रभावलाई विचार गरेर नै पूर्वाधार आदि विकास गर्नुपर्छ भनिन्छ। हामी प्राकृतिक स्रोतको दोहन गर्ने कुरा गरिरहेछौं, कतिको समय सापेक्ष छ अहिलेको यो पछिल्लो बहस?
मेरो विचारमा चाहिँ नै यो अति नै जरुरी छ। जरुरी भन्दा यो बहस त पहिला भएर बल्ल यस्तो निर्णय हुनु पर्थ्यो, तर पहिला निर्णय हुन्छ अनि बहस आयो।
हजुर,
अब प्राकृतिक स्रोत हाम्रा स्रोत हुन्, हामीले यसको सदुपयोग गर्नुपर्छ। दोहन भन्ने शब्द नै कता कता चाहिँ अलिकति एक्सप्लोइटेसन या दुरुपयोगसँग जोड्न पुगिन्छ कि जस्तो लाग्छ। यसरी प्रकृतिले दिएको चिजबिज हामीले हाम्रो सदुपयोग गर्दाखेरि हुन्छ, तर यसले प्रकृति अथवा वातावरणलाई नेगेटिभ असर चाहिँ कम से कम या पर्दै नपरोस् भन्ने सोचबाट गर्नुपर्ने हुन्छ भन्छ।
कस्मोसजी, होइन, अहिले जुन शब्दहरू हामी प्रयोग गरेका छौँ कि प्राकृतिक साधनको दोहन, यो आफैमा अलि नकारात्मक खालको चाहिँ विषय हो कि भन्ने तर्फ पनि इंगित गर्नुभयो। लामो समयसम्म यहाँहरू नेपाल वातावरण पत्रकार समूह मार्फत र विभिन्न अकेजनमा चाहिँ यस्ता विषयहरू उठाइँदै आउनु भएको छ। अहिले पछिल्लो बहस चाहिँ कतिको सार्थक होला, हामी कुन निचोडमा पुग्न सकौंला अहिले भइरहेको छलफलबाट? कस्मोसजी
धन्यवाद। हरिजी, म चाहिँ एउटा कुरा के भन्छु भने, डाक्टर भट्टसँग म के कुरामा सहमत छु भने, यो दोहन भनेको शब्द चाहिँ यो विरोधी भनौँ न, यो उत्खननको विरोध गर्नेहरूले ल्याएको शब्द जस्तो लाग्छ, होइन? हामी वातावरण संरक्षणमा धेरै वर्षदेखि लागेको हिसाबले भन्न के सक्छौँ भने, प्राकृतिक स्रोत साधनलाई सही तरिकाले उपयोग गर्न सक्यो भने मुलुकलाई फाइदा हुन्छ भन्ने नै हो। तर अहिले अब जस्तै चुरे क्षेत्रको मात्र नभनौँ, यो क्रसर उद्योगदेखि लिएर गलत तरिकाले जुन हिसाबले एक्सट्र्याक्सन भइरहेछ, यसको त हामी धेरै वर्षदेखि यसको विरोधमा पनि छौँ। यसको हामी समाचारहरू, रिपोर्टहरू तयार गरिराखेका पनि हुन्छौँ। भनौँ न, लास्ट मोर देन 2-3 डिकेड्समा हामीले कति मात्रै रिपोर्ट बनायौँ होला र कति मात्रै चर्चा गऱ्यौँ होला यो उत्खननको, होइन? र अहिले चाहिँ सरकारले जुन उद्देश्यले भनौँ न व्यापार घाटा न्यूनीकरण गर्नको लागि भनेर खानी जन्ने ढुङ्गा, गिटी, बालुवा निकासी गर्ने जुन ब्ल्याङ्केट ओपन गर्यो, त्यसले चाहिँ के गर्छ भन्दाखेरि, अहिले पनि जारी भइरहेको, गलत तरिकाले जारी भइरहेको, गैरकानुन तरिकाले भइरहेको कामहरूलाई झन् सहज बनाइदिने डर चाहिँ त्यहाँ भइरहेको मुख्य कन्सर्नको विषय चाहिँ त्यो। जस्तै विकासकै कुरा गर्ने हो, व्यापार घाटा न्यूनीकरणकै कुरा गर्ने हो भने, अहिले पनि देशभित्रको आवश्यकतालाई पूर्ति गर्दा नै व्यापक रूपमा एक्सट्र्याक्सन भइ नै रहेको छ। एकातिर त्यसलाई नियन्त्रण गर्नुपर्छ भनेर हामी बारम्बार कराइरहेका छौँ होइन, तर त्यो नियन्त्रण गर्नुको सट्टा सरकारले आफै फेरि बकाइदा बजेट भाषणमै निर्णय गरेर खोलिदिनु भनेको यो चाहिँ साह्रै नै संरक्षण विरोधी कदम भयो।
हजुर डाक्टर साहब, होइन अब जुन प्रकारबाट चाहिँ नीति अगाडि आयो त्यसले दीर्घकालीन रूपमा अवश्य पनि प्रभाव त पार्छ नै। अब सरकारको तर्फबाट दुई दुईवटा मन्त्रालयले विज्ञप्ति मार्फत यो विषयलाई अलिकति स्पष्ट पार्न के खोजेका छन् भने हामी चुरे क्षेत्र होइन, विभिन्न वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए गरेर त्यस्ता क्षेत्रहरू पहिचान गर्छौं जुन क्षेत्रबाट यो प्राकृतिक स्रोतहरू चाहिँ उपलब्ध हुन सक्छ भनेर अलिकति अस्पष्टता देखियो। प्रदेश नम्बर दुईका मुख्यमन्त्रीले चाहिँ यो निर्णय केन्द्र सरकारले संघीय सरकारले फिर्ता लिनुपर्छ, होइन भने हामी प्रदेश सरकारको तर्फबाट पनि अलिक केही कठोर निर्णय गर्छौं भन्ने खालको आशय आयो। भनेपछि अब जे सही उद्देश्य नै राखेर गरेका कामहरू पनि यदि त्यसलाई व्यवस्थित तवरबाट चाहिँ सम्पन्न गर्न सकिएन भने यस्ता विवाद त आउँछन् होइन, कतिको स्वाभाविक हो अहिले उठेका यी कन्सर्नहरू वातावरण सम्बन्धमा डाक्टर साहब?
यो कन्सर्नहरू चाहिँ जायज छ हेर्नुहोस् है, किन भन्नु होला भने जसले यसको प्रत्यक्ष भोग गर्छ नि नेगेटिभ असरहरूको नकारात्मक प्रभावहरूको प्रत्यक्ष असर गर्ने चाहिँ तराईको समुदाय सबभन्दा बढी हो यसमा पहिलो। र सबभन्दा जरुरी कुरा के भयो भने के यतिखेर यो आवश्यक थियो त भन्दाखेरि अब यो स्रोतहरू निकासी भन्ने शब्द चाहिँ बडा खतरनाक ढङ्गले आयो भन्छु म, खतरनाकै भन्छु यसलाई, किनभने 2071 सालमा निकासी बन्द गर्नु र गराउनुको पछाडिको कारणहरू विश्लेषण नगरिकन त्यसमा मनन नगरिकन 81 यो चाहिँ नि बजेट मार्फत भनौँ बजेट अध्यादेश मार्फत चाहिँ नि घोषणा गरिनु, त्यो भनेको त इमिडिएट र सर्ट टर्म एक वर्षभित्र सबै चिज गरिसक्ने भन्ने उद्देश्य लिएर आएको छ। यसलाई चाहिँ शङ्काको दृष्टिले हेर्ने पर्याप्त आधार किन पनि भयो भन्दा हामीले त्यो निकासी रोकेकै बेलामा पनि धेरै कुरा अघि कस्मसजीले भन्नुभयो जस्तो भद्रगोल भइराखेकै थियो, नियमित गर्न सकिएको थिएन। अब त्यो बेलामा निकासी खोलेपछि त्यो 71 साल अगाडि भएका विध्वंसहरू त्योभन्दा अझ बढी ढङ्गले नहोस् नहुने भन्ने कुरो चाहिँ आधार देखिँदैन। अब चुरेलाई छुँदैनौँ भनेर भन्नुभयो तर आउँछ कहाँबाट, त अब जाने दक्षिणमै हो, दक्षिणमा जानको लागि दक्षिणको नजिक त्यो बोर्डरको नजिक नाकाहरूको नजिक त्यस्तै ठाउँमा कहीँ खोजिन्छ अनि 92 ठाउँमा हामीले यो गरेका छौँ भनेर छ। चुरेमा नभए चुरेसँग जोडिएको माथिल्लो कुनै पनि महाभारतको बेल्ट एकदमै नजिकको बेल्टलाई काट्ने गर्ने भन्ने हो, त्यसबाट निकाल्दाखेरि माइनिङ गर्दाखेरि पनि त्यसले ल्याउने डेब्रिज त्यसको असर त्यसको प्रभाव चुरेलाई त्यत्तिकै नकारात्मक नभए पनि साह्रै कम पनि पर्दैन र त्यसले फेरि उस्तै उस्तै किसिमको प्रभावहरू नेगेटिभली पार्ने भएको भएर यो कुरा चाहिँ नि खालि उहाँहरूको त्यो विज्ञप्तिमा आएको जस्तो भएर भएन। र अर्को एउटा सम्झिनु पर्ने, ऐन बनाइदिने अध्यादेश मार्फत ल्याइदिने अनि एउटा विज्ञप्ति निकालेर चाहिँ यसले गर्दैन भनेर त्यो मान्न सकिने आधार भएन।
अब म कस्मोसीलाई जिज्ञासा राखौँ, जस्तो एउटा भनाइ छ नि होइन, एउटा कुनै चिजले सुनको अण्डा दिइरहेको छ एउटा भनेदेखि त्यो कुखुरालाई नै चाहिँ काटेर खाइदिने कि बारम्बार अण्डा लिने भन्ने सन्दर्भ हेर्दा र यो विषयको अर्थ राजनीति हेर्दाखेरि नेपाल आफैमा होइन, जस्तो सामुदायिक वनमा हाम्रो चाहिँ एउटा राम्रो रेकर्ड छ विश्वमा होइन, कार्बन फण्डहरूबाट हामीले चाहिँ त्यहाँबाट पनि आय आर्जन गर्न सक्छौँ, प्रकृतिलाई संरक्षण गरेर पनि आय आर्जन हुन सक्छ र त्यही प्राकृतिक विविधताले गर्दा नेपाल चाहिँ पर्यटनका लागि विश्वमा धनी छ, जलस्रोतका लागि विश्वमा धनी छ। मानौ न 2,000-5,000-10,000 मेगावटको विद्युत उत्पादन गरेदेखि त हामीले ढुङ्गा गिटी निर्यातै गरेर चाहिँ अर्थतन्त्र धान्नुपर्ने स्थिति आउँदैन होला होइन। अब सस्टेनेबल डेभलपमेन्ट गोल 2030 सम्ममा चाहिँ दिगो विकास लक्ष्यमा चाहिँ वातावरणलाई प्राथमिकता दिएको छ, त्यहाँ कहाँनिर तालमेल मिलेको हो या नमिलेको हो?
हजुर, एकदमै सान्दर्भिक प्रश्न, किनभने नि मलाई एउटा कुरामा चित्त नबुझे के हो भने व्यापार घाटा न्यूनीकरण गर्नको लागि ढुङ्गा गिटी बालुवा निकासी गर्नुपर्ने जुन लजिक छ त्यो किन पनि काम लाग्दैन भन्दाखेरि तपाईँले कति ढुङ्गा गिटी बालुवा निकासी गरेर चाहिँ भारतसँगको व्यापार घाटा चाहिँ कमाउन सक्नुहुन्छ, त्यो साँच्चै अचम्मको विषय हो। किनभने यसका अन्य उपाय पनि झन् त्यही बजेट भाषणमा त्यही तल बुदाको तलतिर के भनेको छ भने हामी सरकारले एउटा राम्रो काम के गरेको छ भने विद्युतीय सवारीहरूको प्रमोसन गर्नको लागि 2088 भनौँ आजभन्दा 10 वर्ष भनौँ न 10 वर्षभित्र चाहिँ फोसिल फ्युल पेट्रोल डिजेलबाट चल्ने सवारीहरूलाई चाहिँ विद्युतीय सवारीमा परिणत गर्नको लागि उचित कदमहरू सार्ने सुरु गर्ने भन्ने खालको छ जुन हामीले पहिलादेखि नै मेसेज लगायत सम्बद्ध वातावरण संरक्षणसँग आबद्ध संस्थाहरूले बारम्बार उठाइरहेको विषय पनि हो होइन यो त्यसलाई चाहिँ स्वागत गर्न सकिन्छ त्यस बाहेक विद्युतीय सवारीको अन्त शुल्क हटाएको छ भने कस्टम्स ड्युटी भनेर भन्छ शुल्क चाहिँ फेरि घटाएको पनि छ भन्दाखेरि अब चाहिँ विद्युतीय सवारी चालन चाहिँ उल्लेखनीय रूपमा त्यसको के भन्छ मूल्य चाहिँ घट्दैछ भन्दाखेरि आफै इमेजिन गर्नुहोस् व्यापार घाटाको एउटा प्रमुख अहिले कारण भनेको पेट्रोल डिजेलको आयात हामी भारतमा परनिर्भर भएको पेट्रोल डिजेललाई सकेसम्म कम गर्न सक्यौँ भने त्यतिकै पनि व्यापार घाटा कम हुन्छ होइन यसो हेर्ने हो भने जस्तै लजिकल हेर्ने हो भने व्यापार घाटाको नम्बर वान कारण भनेको अहिले पेट्रोल डिजेलको आयात हो भने हामीले विद्युतीय सवारीमा गयौँ किनभने जलस्रोत त हामीसँग अब अहिलेकै तथ्याङ्कहरू हेर्ने हो भने पनि अहिले इमिडिएट फ्युचरमा हामी विद्युत निर्यात गर्ने अवस्थामा डेफिनेटली पुग्छौँ हुन त अब कसरी गर्ने के गर्ने यी सबै प्रक्रियागत कुराहरू हुन् तर थ्योरेटिकली हेर्दाखेरि हामीसँग यथेष्ट विद्युत उत्पादन भयो भने त्यसबाट हामी निर्यात गरेर त्यसबाट आमदानी गर्न सकिने बाटो आफ्नो ठाउँमा छँदैछ भने त्यसमा फोकस गऱ्यौँ भने विद्युत सवारीको प्रमोसनमा व्यापक रूपमा लाग्नुपर्ने देखिन्छ तर त्यो गर्ने बित्तिकै हामीलाई यो प्रकृतिको अब यसमा फेरि शब्द दोहन नै आउँछ यहाँनिर दोहन गरेर ढुङ्गा गिटी बालुवा
हजुर डाक्टर साहब जस्तो कस्मोजीले भन्नुभयो नि विशेष गरी हाम्रो आयात प्रतिस्थापन गर्ने एउटै उपाय भनेको बिस्तारै डिजेल पेट्रोलबाट चल्ने सवारी साधनलाई कम गर्दाखेरि एउटा ठूलो रकम हामीले हरेक वर्ष चाहिँ भारतमा पठाइरहेका छौं यसलाई न्यूनीकरण गर्ने जुन किसिमको अहिले प्रयास शुरू भयो भनौँ न अब इलेक्ट्रिक व्हीकलहरूलाई र इलेक्ट्रिक एप्लायन्सेसहरूलाई घर घरमा प्रयोग गरौं भनेर सरकारले जसरी प्रोत्साहन शुरू गर्यो यो त निकै अगाडिदेखि हुनु पर्थ्यो अब आगामी 10 वर्षकै कुरा गरौं न सन् 2030 सम्मकै कुरा गरौं 8-10 वर्षको अवधिमा हामी यो अहिलेको माइन्ड सेटलाई र अहिलेको हाम्रो व्यवहारलाई हामी कसरी परिवर्तन गर्न सकौंला यसमा अलिकति बढी एफोर्ट लगाउनु पर्ने हो कि सरकारले
हजुर अब पहिला कसुसीले भन्नुभएको एउटा पोइन्ट थपेर अनि म यो विषयमा क्वेशनको दिन्छु है जवाब दिन्छु एउटा के भने 2071 साल अगाडि संसदको वातावरण समितिले एउटा अध्ययन गरेको थियो त्यतिखेर ढुङ्गा गिटी पठाउँदाखेरि 1 अरब बराबरको यो राजस्व उठ्दा 11 अरब चाहिँ मर्मतमा खर्च भएको थियो बाटोहरूको मर्मत गर्न यसबाट चाहिँ फाइदा हुन्छ र घाटा विस्थापन गरिन्छ भन्ने कुरा त कुरा कल्पना हो भन्छु म तिमी त्यही 8 वर्ष अगाडिको अध्ययनले उहाँहरूले नै गरेको अध्ययनले देखाएको कुरा छँदैछ होइन अब यो विद्युतमा आइसकेपछि चाहिँ हाम्रो आफ्नो होइन चाहिँ सबभन्दा पहिला विदेशी मुद्रा कमाएर अनि पठाएर ल्याएको पल्युट गर्ने एउटा चाहिँ नि वातावरणलाई बिगार्ने चिज ल्याएर हामीले गरिराखेकोमा अब त्यो 10 वर्षभित्र यो हामी प्रतिस्थापन गर्छौँ भने जुन चाहिँ नि सम्भव छ यदि हाम्रो विल पावर र अनिश्चित रह्यो भने है त्यो कुरोमा शङ्का गर्न सकिँदैन तर त्यसमा चाहिँ त्यो इम्प्लिमेन्टेसनमा हाम्रो चाहिँ नि इमान्दारिता चाहिँ जरुरी हुन्छ प्रतिबद्धता र कटिबद्धता पनि चाहिन्छ र अर्कोतिर यो सँगसँगै ठुला सवारी साधनहरू चलाउनलाई हाम्रो जुन यो रेलवेका कल्पना गरिएका सोचेका प्रोजेक्टहरू छन् पूर्व पश्चिम रेलवे र 2-4 उत्तरसँग जोड्ने केही केही ठाउँमा अलिकति रेलवे हामीले यदि गर्ने हो र त्यो सबै विद्युतबाट चल्ने हो भनेदेखि चाहिँ धेरै हदसम्म हामी चाहिँ नि त्यो घटाएर मलाई लाग्छ करिब करिब 10% भन्दा कममा चाहिँ झार्न सक्छौँ 10 वर्षभित्र यो पेट्रोल डिजल यो फसिल फ्युलको युज चाहिँ अब यो गर्नको लागि सरकार प्रतिबद्ध हुने हो भने यो ढुङ्गा गिटी भनेको चाहिँ नि अहिले जसरी बाहिर पठाउने कुरा गरिएको छ त्यसको सबभन्दा ठुलो ड्रब्याक के हो भने हाम्रा मेजर प्रोजेक्टहरू चाहिँ जस्तो तराईमा भन्यो भने 50% जनसङ्ख्या छ र त्यसपछि चाहिँ नि तिनवटा ठुला प्रोजेक्ट, एउटा चाहिँ नि पूर्व पश्चिम राजमार्ग हामी फोर लेनको बनाउने भन्दैछौँ, हुलाकी राजमार्ग बन्दैछ, ठाउँ ठाउँमा अलिअलि बनेको छ, धेरै बनाउनु छ, र रेलवे पूर्व पश्चिम चाहिँ नि ठुलो एउटा प्रोजेक्ट पुरै बनाउनु छ, त्यसको लागि यी सामग्रीहरू हामीलाई विकासको आधारको रूपमा, पूर्वाधारको रूपमा चाहिनेवाला छ। र अरू जति पनि विकास हुनेछ निर्माणको, जस्तो सडक के अरे बिजुली होला, अरू नेटवर्क सडकहरू होला, विशेष गरी यो उद्योग होला होइन, स्कुल कलेजदेखि लिएर उद्योग विभिन्न चिजहरू, त्यसलाई प्रशस्त मात्रामा यो सामग्रीहरू चाहिन्छ। त्यो पूर्वाधारको लागि चाहिने चिज हामीले अहिले बाहिर पठायौँ भने भोलि हाम्रै लागि नपुग हुनसक्छ, अप्ठ्यारो हुनसक्छ, विगतको अनुभवले देखाएको छ। त्यसैले यो कुरो चाहिँ नि बाहिर पठाउने होइन कि व्यापार घाटा न्यूनीकरण गर्नको लागि हो भने चाहिँ विद्युतमा आश्रित भएर र अरू स्रोतहरूलाई परिचालन गर्नु पर्यो। र मेरो भनाइ त के छ भने यो ढुङ्गा गिट्टीको प्रक्रिया नै के हुनु भने सबभन्दा पहिला त अध्ययनमा जानु पर्यो, कति ढुङ्गा गिट्टी उपलब्ध छ वातावरणीय प्रभाव नेगेटिभ नपर्ने गरी, हाम्रा आवश्यकता कति छन् र त्यसपछि सरप्लस हुन आउँछ कि आउँदैन। यदि सरप्लस हुन आयो भने पनि गर्नुपर्ने चाहिँ के हुन्छ भन्दा ढुङ्गा गिट्टी र मेटेरियलको रूपमा सोझै एक्सपोर्ट गर्ने होइन कि त्यसबाट चाहिँ केही प्रोडक्ट बनाएर कङ्क्रिटका ब्लकहरू बनाउनु पर्छ कि भीमहरू बनाउनु पर्छ कि आवश्यकता अनुसार उनीहरूका डिमान्ड अनुसार सप्लाई गर्न सक्ने खालका प्रोडक्ट बनाएर एक्सपोर्ट गर्नाले चाहिँ फाइदा हुन सक्ला, यो र मेटेरियलको रूपमा पठाएर चाहिँ खासै फाइदा चाहिँ हामीले लिन सक्दैनौँ।
कस्मोजीलाई म सोध्न चाहन्छु, लगभग अब यो छलफलको एउटा निष्कर्षतिर नै हामी जानुपर्ने स्थिति छ कस्मोजी, अब के सल्युसन हुन सक्छ त अहिले आएको यो विषयलाई, होइन यति धेरै छलफलमा आइसकेपछि सरकारले पनि पक्कै पनि पुनर्विचार गर्छ होला आफ्नो निर्णयमा, किनभने वातावरण भनेको सरकारको मात्रै होइन आम नागरिकको पनि एउटा चासोको विषय हो, त्यसले गर्दा हामी के सल्युसनको कुरा गर्न सक्छौ, के सुझाव दिन सक्छौ, के उपाय निकाल्न सक्छौ त अहिलेको विवादमा?
सहमत केमा छु भने अध्ययनको कुरामा, जस्तै अहिले मलाई एउटा कुराको जवाब दिनुहोस्, नेपालमा ढुङ्गा गिटी बालुवाको उत्पादन गर्ने क्षमता कति हो, हामीलाई आवश्यकता कति हो र त्यसमा बढी भएको निर्यात गर्न सकिने बढी कति हो, मलाई कसैले सरकारको कसैले या जिम्मेवार कोही व्यक्तिले यसको जवाब दिन सक्यो भने म धन्य हुन्थेँ। हामीसँग जवाब छैन,
त्यसको डाटाहरू प्रपर डाटाहरू छैन,
यो अहिलेको निर्णय पनि हचुवाको भरमा आएको छ। यस्तो खालको निर्णयहरू वैज्ञानिक अध्ययन बिना हचुवाको भरमा ल्याइने यस्ता खालका निर्णयले अहिले जसरी विवाद भइरहेको छ त्यसरी नै हुने हो, यसमा कुनै विवाद छैन। यसबाहेक पनि जस्तै प्रदेशजी सरकारको कुरा गर्नुभयो अघि, उहाँहरूले पनि हिजो वक्तव्य निकालेर विरोध गर्नुभयो, अहिले ढुङ्गा गिटी बालुवाको काम स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्छ होइन, 753 स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयलाई बजेटको भरमा कुनै सल्लाह बिना एउटा निर्णय लाद्ने जुन तरिका छ त्यो नै गलत भयो। र सबभन्दा राम्रो चाहिँ यदि हल्ला भइसकेपछि पनि अहिले अर्थ मन्त्रालय र वन तथा पर्यावरण मन्त्रालय जुन वक्तव्य निकालेर हाम्रो ध्यान आकर्षण भयो भन्नुभएको छ, उहाँहरूले एउटा के भने गल्ती रियलाइजेसन गरेको देखिँदैन होइन, तर उहाँहरूले सबै व्यापक विरोध भइसकेपछि विभिन्न क्षेत्रबाट विरोध भएपछि यसमा चाहिँ हामी चाहिँ फर्दर अध्ययन गर्छौँ र फर्दर विज्ञ सरकारवालाहरूसँग सल्लाह गर्छौँ भनेको छ, जुन चाहिँ स्वागतयोग्य कुरा हो। अब सुरु गरौँ, यसमा अध्ययन सुरु गरौँ, नहतारौँ, हामीलाई आवश्यक जस्तै विनोद सरले अघि भन्नुभयो चारलेनको हाइवे बनाउने कुरा गरिरहेछौँ, यतातिर हामी विकासको मूल फुटाउँछौँ भनिरहेछौँ, व्यापक रूपमा लिस्ट बनाएर छौँ, यति यति चिज बनाउँछौँ, यो यो चिज बनाउँछौँ भनेर लिस्ट बनाएर बसेका छौँ भने हाम्रो आवश्यकता के हो त्यसलाई पहिला निर्णय गरौँ न,
हजुर,
अध्ययन सुरु
गरौँ, धेरै धन्यवाद,
थाती राखौँ, अध्ययन सुरु गरौँ, त्यसबाट निश्चित भइसकेपछि बल्ल यो फर्दर कदम चालु भन्छु म चाहिँ।
हस्, धेरै धन्यवाद कस्मोजी, छोटो समयमा पनि आफ्नो दृष्टिकोणहरू राखिदिनु भयो, धेरै धन्यवाद यहाँलाई,
धन्यवाद।
डाक्टर साहब, अन्त्यमा जस्तो जुन विषयमा हामी एउटा निष्कर्षमा के पुग्न खोजिरहेछौं भने निश्चय पनि विषयहरू अगाडि आइसकेपछि त्यसको पक्ष र विपक्षमा बहस त जरूर हुन्छ, तर त्यसले अन्ततोगत सबैलाई फाइदा पुग्ने, सबैलाई मान्य हुने जुन निकास दिनुपर्छ भनेर हामी जोड गर्न खोजिरहेछौं, यहीँबाट सुरु गरौं भन्नुभयो नि हाम्रो कस्मोसजीले, सही हो? अब हामी कतातिर जाँदाखेरि उपयुक्त होला, अलिक संक्षेपमा डाक्टर साहब, मसँग एक मिनट समय छ।
सबभन्दा जरुरी त के हो भने यो एउटा चाहिँ नि एकदम हतारमा आएको निर्णय हो, यसलाई चाहिँ नि हामीले छोडिदिउँ भन्दाखेरि सबभन्दा बढी फाइदा हुन्छ, किनभने सरकारलाई पनि यसबाट कुनै ठुलो फाइदा हुनेवाला छैन, र यो बदल्दा उहाँहरूको कुनै हार पनि हुनेवाला छैन, देशको भलाइ हुने काममा जे गर्न पनि सरकार पनि तयार हुनुपर्छ। मेरो विचारमा चाहिँ निर्णय पछ्याउँदा नै सबभन्दा राम्रो हुने।
धेरै धन्यवाद सर, सब समय दिएर आफ्नो विचारहरू राखिदिनुभयो, हार्दिक धन्यवाद यहाँलाई पनि। आदरणीय श्रोताहरू, अन्तरसंवादको निर्धारित समय सकियो। विशेष गरी सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत प्राकृतिक स्रोतहरूको जुन दोहन त नभनौ, जुन विस्तार गर्ने जुन किसिमको योजना राखेको थियो, यसको पक्ष र विपक्षमा छलफलहरू भएका छन् र आम नेपालीलाई मान्य हुने किसिमको एउटा निचोडमा पुग्नुपर्ने अवस्था छ। यो संवादलाई अगाडि बढ़ाऊ भन्ने विज्ञहरूको राय पनि रहेको छ र त्यही अनुरूप आगामी दिनहरू अगाडि जानेछन् भन्ने अपेक्षाका साथ आजको लागि प्राविधिक साथी शंकर भण्डारीलाई धेरै धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।